शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 37 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता। नमस्कार, म विष्णु अवस्थी
अनि म दानसिंह डंगौरा।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफदेहितामा तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा 6 बजेदेखि 37 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी जिल्ला बसोबास व्यवस्थापन समिति कञ्चनपुरको काम कारवाहीको प्रक्रिया कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा कुराकानी गर्दैछौ। नेपालको संविधानमै हरेक नेपाली नागरिकको घाँस बाँस र कपासको व्यवस्था हुनुपर्ने कुरा उल्लेख भए पनि कतिपय नेपाली नागरिकहरूको घाँस बाँसको ठेगान छैन। विगतमा पटक पटक नेपाल सरकारले सुकुम्बासी समस्या समाधान समिति गठन गरे पनि बसोबासको व्यवस्थापन गर्न सकेन। यही 2074 साल माघ 14 गतेदेखि कञ्चनपुरमा फेरि जिल्ला बसोबास व्यवस्थापन समिति गठन भएर कामको प्रक्रिया अगाडि बढाएको छ। के साँच्चीकै यो समितिले अव्यवस्थित बसोबासी र भूमिहीनलाई व्यवस्थापन गर्ला त? आजको कार्यक्रम जवाफदेहितामा यसै विषयमा केन्द्रित भएर जिल्ला बसोबास व्यवस्थापन समितिका अध्यक्ष पुष्कल चौधरीसँग गरिएको कुराकानी यहाँहरूमाझ सुनाउन गइरहेको छु। हाम्रो कार्यक्रममा तपाईँलाई स्वागत छ सर।
यहाँलाई धेरै धेरै धन्यवाद।
यो तपाईँको यो कञ्चनपुर जिल्ला बसोबास व्यवस्थापन समिति कहिले गठन भएको हो?
यो कञ्चनपुर जिल्लाको व्यवस्थित बसोबास व्यवस्थापन समिति यही माघ 8 गते के अरे नियुक्ति भएको र माघ 14 गते मैले कार्यालयमा आएर पदभार ग्रहण गरेको र हालसम्म अहिले काम बिस्तारै सुचारु हुँदै गएको अवस्था छ।
यो जिल्ला बसोबास व्यवस्थापन समितिको मुख्य उद्देश्य के हो खास गरी?
यसको उद्देश्य जुन भूमिहीन सुकुम्बासीहरूलाई नेपालमा बस्ने सम्पूर्ण नेपाली जनताहरूलाई भूमिको मालिक बनाउने, भूमिको अधिकार दिलाउने उद्देश्यले यस व्यवस्थित बसोबास आयोग मार्फतबाट नेपाली जनताहरूलाई भूमिको मालिक बनाउने भन्ने उद्देश्य रहेको छ।
अनि यसको कार्ययोजना कसरी तयार गर्नुभएको छ, कसरी काम गर्ने वातावरण बनाइराख्नु भएको छ?
यसको कार्ययोजना सर्वप्रथम हामीहरूले कञ्चनपुर जिल्ला भरिको 9 वटै स्थानीय तह, गाउँपालिका, नगरपालिकाहरूमा गएर स्थानीय तहको मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र उपलब्ध वडा अध्यक्षज्यूहरूसँग अनौपचारिक रूपमा छलफल गरिरहेको अवस्था छ र यसपछि हामीहरूले चाहिँ यस अव्यवस्थित बसोबासहरूलाई व्यवस्थापन गर्नका निमित्त कञ्चनपुर जिल्लाभरि हामी चाहिँ पहिला बस्ती छनौट गर्छौँ। बस्ती छनौट गरिसकेपछि छनौट गरिएका गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख अनि वार्ड अध्यक्षहरूलाई चाहिँ हामीहरूले मतलब कि उहाँहरूलाई ओरिएन्टेसन दिने, अभिमुखीकरण गोष्ठी गर्ने हाम्रो कार्यक्रम छ। यो व्यवस्थित बसोबास भनेको, व्यवस्थित बसोबास व्यवस्थापन समिति भनेको यो हो। यसले गर्ने कामहरू यी हुन् र यसले गर्ने काम यो हो, तर हजुरहरूको निकायबाट स्थानीय तहबाट पनि चाहिँ सहयोगी भूमिका खेल्ने अनुरोध हामीहरू गर्छौँ र यस मतलब कि व्यवस्थित बसोबास व्यवस्थापन समितिको काम कर्तव्य अधिकारको विषयमा हामीहरू बताउनेछौँ भन्ने हामीले आशा लिएका छौँ।
कञ्चनपुर जिल्लामा लगभग कतिसम्म होला यो अव्यवस्थित बसोबासीहरूको संख्या?
अब अहिले हामीहरू ठ्याक्कै अब लगत लिइसकेको अवस्था छैन, अब लगत लिएपछि मात्र थाहा हुन्छ, हामीले अन्दाजी बोल्नु हुँदैन। तर लगभग अव्यवस्थित बसोबासको रूपमा रहेको कञ्चनपुर जिल्लाको सबैजसो 9 स्थानीय तहहरूमा चाहिँ यो समस्या देखिएको छ। कुनै स्थानीय तहमा धेरै होला, कुनै स्थानीय तहमा हल्का कमसल समस्या होला, तर सबैजसो स्थानीय तहमा यो समस्या छ।
विगतमा पनि यो सुकुम्बासी समस्या समाधान आयोग गठन भएको थियो, त्यसले गरेको कामलाई यो बसोबास व्यवस्थापन समितिले पनि त्यो अनुसरण गर्छ कि गर्दैन? त्यो पहिलाको त्यो विगतको सुकुम्बासी आयोगको
त्यो सुकुम्बासी आयोगको काम भए गरेका कामहरू यसले व्यवस्थित बसोबास आयोगले गर्दैन, किनभने सुकुम्बासी आयोगमा जुन कञ्चनपुरको हकमा वीरबहादुर सुनार जी हुनुहुन्थ्यो र उहाँहरूले जुन कञ्चनपुर जिल्लामा धेरै कामहरू सम्पन्न गर्नुभयो, धेरै मेहनत गर्नुभयो र त्यति मेहनत गरे बावजुद पनि उहाँहरूले चाहिँ अन्तिम निष्कर्ष अन्तिम टुङ्गोमा पुगाउन नसकेको अवस्था त्यहाँ देखियो। नेपाल सरकारले उतातर्फ काम रोक्का गरिदिएको अवस्था पनि हुनसक्छ र सुकुम्बासी आयोगमा बाँके बर्दियातर्फ सायद कुनै के अरे अख्तियार विपरीत या आदेश विपरीत काम कारबाही भएको थियो होला र त्यसैलाई टेकेर मतलब कि मुद्दा परिसकेपछि अदालतमा सुकुम्बासी आयोग नेपाल सरकारले विघटन गर्यो र विघटन गरिसकेपछि नेपाल सरकार भूमि सुधार मन्त्रालयले अव्यवस्थित बसोबास आयोग गठन गर्यो र जिल्लाको हकमा व्यवस्थित बसोबास व्यवस्थापन समिति गठन गरेको छ र यस बसोबास व्यवस्थापन समितिले सुकुम्बासी आयोगले भए गरेको कामहरू यसले गर्न सक्दैन, किनकि नेपाल सरकारले जुन सुकुम्बासी आयोगले भए गरेको कामहरू अधुरा कामहरूलाई गर्नका निमित्त नेपाल सरकारले फुकुवा गर्नुपर्छ। मैले म कहाँ डेलिगेसन थुप्रै के अरे मतलब कि अव्यवस्थित बसोबासीहरूको समूह टोली र व्यक्तिहरू मलाई चाहिँ भेट्दाखेरि उहाँहरूले सुकुम्बासी आयोगले लाल पूर्जा दिइसकेको छ, जग्गा हामी चाहिँ भोक्चलन गरिसकेका छौँ र हामी चाहिँ फिल्ड बुक कायम गरेका छैनौँ, अनि त्यसपछि त्यो लाल पूर्जा लिँदाखेरि हामीले चाहिँ नेपाल सरकारलाई राजस्व पनि तिरेको र त्यो जग्गाको मालपोत पनि प्रत्येक आर्थिक वर्षमा तिरिराखेको अवस्था छ भन्ने कुरा छ। तर एकदमै जटिल समस्या छ, उहाँहरूले चाहिँ त्यो जग्गा को धितो राखेर कुनै धितो बन्धक पनि राख्न पाउनु भएको छैन, उतातर्फ सरकारलाई ट्याक्स तिरेको अवस्था छ र उहाँहरूले आफू खुसी बेचबिखन पनि गर्न पाउनु भएको छैन, धितो बन्धक पनि राख्नु भएको छैन, धेरै ठुलो जटिल समस्या छ।
जस्तै अब तपाईँहरूले अव्यवस्थित बसोबास अनि यो अतिक्रमित सडक बस्तीका परिवारलाई त्यस्तै गरी सलम बस्ती अतिक्रमित कृषि जग्गामा बसोबास गरेको बस्तीलाई व्यवस्था गर्ने हो सायद तपाईँहरूको यो जिल्ला व्यवस्थापन समिति। त यी बस्ती भनेको कसरी बुझ्न सकिन्छ, यो अव्यवस्थित बसोबास अतिक्रमित कृषि जग्गा अनि यस्तै सलम बस्ती?
हजुर, यो सलम बस्ती भन्नाले सानातिना आयमूलक कार्य गर्न वा जीविकोपार्जन गर्नका लागि ग्रामीण क्षेत्रबाट आई महानगरपालिका उपमहानगरपालिका वा नगरपालिका क्षेत्र का सरकारी सार्वजनिक जग्गामा आफू खुसी घर र घर वा टहरा बनाई बसोबास गरेको बस्ती लाई स्लम बस्ती भन्ने गरिन्छ र त्यसै गरेर अतिक्रमित सडक बस्ती भन्नाले जुनसुकै सडक वा राजमार्ग वा सडकका चोकहरूमा सडकको अधिकार क्षेत्र राइट अफ वे अतिक्रमण गरी घर गोठ टहरा वा छाप्रा बनाई आफू खुसी बसोबास गरेको बस्ती सम्झिनु पर्दछ। यस्तो बस्तीहरूमा पनि नेपाल सरकारले के अरे जग्गाको व्यवस्थापन गर्ने यस्ता जग्गाहरू यस्ता भूमिहीनहरूको समस्या समाधान गर्ने नीति 2073 को नीति ल्याएको छ र त्यसै गरेर अव्यवस्थित बसोबास भन्नाले नेपाल राज्यभर कुनै पनि ठाउँमा आफू वा आफू प्रति आश्रित परिवारको नाममा जग्गा भएको वा नभएको व्यक्तिले सरकारी वा सार्वजनिक जग्गामा आफू खुसी बसोबास गरेको बस्ती सम्झिनु पर्दछ र त्यसै गरेर एउटा कृषि अतिक्रमित कृषि जग्गा भनिएको छ। अतिक्रमित कृषि जग्गा भन्नाले सरकारी जग्गामा आधिकारिक निकायबाट कुनै स्वीकृति नलिई जोत कमोद गरेको वा गैरकानुनी रूपमा खरिद गरी खेतीपाती वा घर टहरा बनाई बसोबास गरेको जग्गा सम्झिनु पर्दछ।
जस्तै अब कञ्चनपुर जिल्लाको हकमा धेरै ठाउँमा अहिले पनि ऐलानीप्रति जग्गाहरू चाहिँ उपभोग गरेको देखिन्छ। जस्तै अब कुनै मान्छे चाहिँ धेरै 500 बिघा पनि यो ऐलानीप्रति जग्गा उपयोग गर्दै आएका छन्, प्रयोग गर्दै जोतखोत गर्दै आइरहेका छन्। उनीहरूलाई यो व्यवस्थापन गर्दाखेरि उहाँहरूलाई कतिसम्म जग्गाको लालपूर्जा दिन सकिने अवस्था छ?
यो व्यवस्थित बसोबास व्यवस्थापन समितिले जग्गाको लालपूर्जा वा जग्गा धनी प्रमाण पूर्जा दिने अधिकार छैन। यसको क्षेत्राधिकार भनेको जग्गा उपभोग निशा दिने यसको मतलब अधिकार छ र यसले कति दिने भन्ने विषयमा छलफल गर्दाखेरि हामीहरूले यसलाई कति जग्गा उहाँहरूले चाहिँ भोगचलन गरेर राख्नु भएको छ र त्यो भोगचलन गरेको जग्गा जस्तै हजुरले 5 बिघा भन्नुभयो, 10 बिघा कसैले गर्दैछ होला, कसैले 5 कट्ठा गर्दैछ होला, कसैले 1 बिघा 1.5 बिघा गर्दैछ होला, तर हामीले चाहिँ समग्र रूपमा कञ्चनपुर जिल्लाभरिकै हकमा बाटो क्षेत्र बाटो टच भएको जग्गालाई कति दिने अनि बाटो टच नभएको भित्री भागको जग्गालाई कति दिने र ती जग्गाको कर ट्याक्स कति लिने भन्ने कुरा हामी मतलब कि स्थलगत निरीक्षण गर्छौँ, त्यसपछि लगत लिन्छौँ। लगत लिइसकेपछि स्थानीय तहबाट साँची सरजमिन मुचुल्का गरेर फलाना व्यक्तिले यो यति जग्गा उहाँले यति वर्षदेखि भोगचलन गरेको हो भन्ने साँची सरजमिनको आधारमा हामीहरू त्यो प्रमाणित भइसकेपछि जग्गा दिने बाटो खुल्छ र त्यस्तो व्यक्ति र त्यस्तो जग्गालाई कति दिने भन्ने कुरा समितिबाट निर्णय गर्छौँ। समितिले निर्णय गरिसकेपछि त्यसपछि यति यति जग्गा दिन मिल्ने र यति ट्याक्स कर ट्याक्स उठाउने निर्णय भएको छ भन्ने कुरा हामी बोल्न सक्छौँ।
कञ्चनपुरकै कुरा गरौँ, यो कञ्चनपुरमा पनि यो ऐलानी प्रति जग्गाको जुन फिल्ड कायम भएको जग्गाको कुरा गरौँ, जग्गा अर्कैको छ होइन, अनि चलन भोग गरेर चाहिँ अर्कै मान्छेले आफ्नो नाममा फिल्ड बुक कायम गरेको छ भने त्यस्तो जग्गालाई कसरी त्यो जग्गाको विवाद कसरी मिलाउन सकिन्छ होला? त्यो वास्तविक जसको हो उसले पाउँछ कि या चाहिँ जालसाजी गरेर अर्को मान्छेले आफ्नो नाममा फिल्ड बुक कायम गरेको छ भनेपछि उसले पाउँछ?
अब त्यसमा हामीले धेरै ओकालत गर्ने कुरा आउँदैन। त्यसलाई चाहिँ साँचो हो झुटो हो वास्तविक जग्गाको हकवाला को हुनसक्छ भन्ने कुरा स्थानीय तहको वडा अध्यक्षज्यूहरू मेयर उपमेयरहरूज्यू हरूबाट चाहिँ उहाँहरूले सिफारिस गरेको खण्डमा त्यसैले आधार मानेर हामीहरू वास्तविक मतलब कि जग्गाको हक लाग्ने व्यक्ति को हुनुहुन्छ भन्ने कुरा त्यसरी प्रमाणित हुन सक्छ।
अनि जस्तै अब धेरै ठाउँमा यो जङ्गल अतिक्रमण गरेर पनि गाउँ बस्तीहरू बसेको छ, अब व्यवस्थापन गर्दाखेरि त्यही जङ्गल जो अतिक्रमण गरेर बसेको गाउँ छ बस्तीका परिवारलाई चाहिँ त्यही बसोबास गराउने हो कि या चाहिँ उनीहरूलाई चाहिँ त्यहाँबाट उठाएर अर्कै ठाउँमा व्यवस्थापन गर्ने हो, कसरी गर्न सकिन्छ?
जसरी नेपाल सरकारको जुन वर्तमान अवस्थामा जुन जङ्गल छ, जङ्गललाई नेपाल सरकारले काट्नुपर्छ र त्यो ठाउँमा फेरि चाहिँ पुनर्वास बस्ती बसाल्नु पर्दछ भन्ने योजना नेपाल सरकारको पछि पनि छैन र यो व्यवस्थित बसोबास आएको पनि छैन। हामीले चाहिँ नेपाल सरकारको के अरे पुरानो मतलब रेकर्ड अनुसार त्यस क्षेत्रमा जङ्गल भएको तर हाल चाहिँ अहिले बस्ती बसेको छ, त्यसलाई चाहिँ त्यस्तो बस्तीलाई व्यवस्थापन गर्नु पर्ने खण्डमा यसमा सदस्यहरू वन कार्यालयको डिएफओ यस समितिको सदस्य हुनुहुन्छ, जिल्ला प्रशासनको सिडिओ साहब यसको चाहिँ सदस्य हुनुहुन्छ पदेन सदस्य, एलडिओ जिल्ला समन्वय समितिका प्रमुख यसको चाहिँ सदस्य हुनुहुन्छ, नापी मालपोत कार्यालयका प्रमुखहरू सदस्य हुनुहुन्छ, जिल्ला भूमि सुधार कार्यालयको प्रमुख सदस्य सचिव रहने व्यवस्था छ। त्यस कारणले वन क्षेत्रभित्र पर्ने जग्गा या वन क्षेत्रभित्र बस्ती बसेको छ भने त्यस्तोलाई व्यवस्थित बसोबास व्यवस्थापन समितिले व्यवस्थापन गर्न सक्दैन। त्यस्तो ठाउँमा धेरै पुरानो 40-50 वर्षदेखि त्यो ठाउँमा बस्ती बसेको छ, पुरानो बस्ती हो र त्यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने आवश्यकता व्यवस्थित बसोबास आयोग या समितिले गर्न खोजेमा वन कार्यालयबाट वनको डिएफओ साहबहरूसँग सरसल्लाह गरेर उहाँहरूले यस क्षेत्रलाई व्यवस्थापन गर्न मिल्ने भन्ने चाहिँ स्वीकृति दिइसकेपछि अनि त्यसपछि व्यवस्थित बसोबास आयोगले त्यस क्षेत्रमा बसेका बसोबासीहरूलाई व्यवस्थापन गर्न सक्नेछ।
यो जिल्ला बसोबास व्यवस्थापन समितिको कार्य समय अवधि कतिको छ? यसको
अवधि भनेको ठ्याक्क 2 वर्षको हो, तर 2 वर्ष नभएर हामीहरूलाई चाहिँ मलाई 14 महिनाको किटानी गरेर 14 महिनाको लागि भनेर मलाई नियुक्त दिएको छ। माघ 8 गते मेरो नियुक्ति भएको हो र माघ 14 गते मैले चाहिँ पदभार ग्रहण गरेँ र 14 महिनासम्म हामीहरूले चाहिँ काम निर्बाध रूपमा हामी काम गर्न सक्छौँ र काम गर्छौँ।
यो 14 महिनाको अवधिमा यो जति पनि छ यो अव्यवस्थितहरूलाई व्यवस्थापन गर्ने जिम्मा तपाईँको, के यो 14 महिनामा सम्पन्न गर्न सम्भव छ?
अब व्यवस्थित बसोबास आयोग र व्यवस्थित बसोबास व्यवस्थापन समितिले चाहेर पनि व्यवस्थापन गर्न सक्दैन। यसमा व्यवस्थित गर्नका निमित्त स्थानीय तह, व्यवस्थित बसोबास आयोग, सम्बन्धित सरोकारवाला कार्यालयदेखि लिएर सरोकारवाला निकाय, सम्पूर्ण यस कञ्चनपुरवासीहरू सम्पूर्ण आफ्नो तह तबकाबाट सहयोग र साथ दिएको खण्डमा यो 14 महिनाको भित्रमा लगभग कञ्चनपुर जिल्लाको समस्या समाधान गर्न सक्दछ।
जस्तै अहिलेको समसामयिक समस्या भनेको यो मुक्त कमैया आरक्षी पीडित बाढी पीडितको पनि धेरै समस्या छ। यो जिल्ला बसोबास व्यवस्थापन समितिको यो मुक्त कमैया र आरक्षी पीडित त्यस्तै बाढी पीडितहरूलाई पनि व्यवस्थापन गर्ने अधिकार छ कि छैन यसको?
यसमा चाहिँ मुख्यतया के अरे आरक्षी पीडितहरूको समस्या आरक्षी शुक्लाफाटा आरक्षी जग्गा समस्या समाधान समिति या आयोग गठन नेपाल सरकारले गरेको छ र त्यसलाई चाहिँ त्यो आयोग मार्फतबाट त्यो समिति मार्फतबाट समस्या समाधान गर्ने गर्दछ र त्यसै गरेर मुक्त कमैयाको हकमा पनि मुक्त कमैयाहरू जुन नेपाल सरकारको सरकारी जग्गा सार्वजनिक जग्गा गुठी जग्गाहरूमा अतिक्रमण गरेर बसोबास गर्नुभएको छ भने सोही ठाउँमै उहाँहरूलाई जग्गाको हक दिने जग्गाको मालिक बनाउने भन्ने हेतुले नै यो नेपाल सरकारले व्यवस्थित बसोबास व्यवस्थापन समिति आयोग गठन गरेको छ। त्यसकारणले उहाँहरूको समस्या पनि समाधान गर्न सक्दछ।
बसोबास व्यवस्थापन गर्ने तपाईँहरू प्रक्रियामा हुनुहुन्छ, जस्तै अब नौवटै कञ्चनपुरको हकमा नौवटै स्थानीय तहमा तपाईँहरूले कसरी त्यो प्रक्रियालाई कसरी अगाडि बढाउनुहुन्छ?
अब हामीहरू एकाएक नौवटै स्थानीय तहमा काम गर्छौँ भनेर सोच्यौँ भने प्रक्रिया अगाडि बढायो भने हामी चाहिँ कामहरू अल्पत्र पनि हुन सक्दछ। हामीहरू क्रमबद्ध क्रमवाइज रूपमा दुई तिनवटा या दुई तिन चार पाँचवटा स्थानीय तहलाई छनौट गर्ने अनि त्यसपछि त्यो स्थानीय तहमा हामीहरू चाहिँ स्थलगत निरीक्षण गर्ने अनि त्यसपछि सूचना गर्ने त्यसपछि फिल्ड मतलब कि उहाँहरूको लगत सङ्कलन गर्ने लगत सङ्कलन गरिसकेपछि हामीले चाहिँ नेपाल सरकार भूमि सुधार मन्त्रालय र आयोगबाट फेरि चाहिँ सम्झौता गर्नुपर्ने हुन्छ। यी स्थानमा यी घर परिवारहरूलाई चाहिँ लगत लिएका छौँ र यी लगत लिए बमोजिम उहाँहरूलाई चाहिँ भूमिहीनको समस्या समाधान गर्नुपर्ने भनेर हामी चाहिँ सम्झौता हुन्छ र त्यही आधारमा हामी यो समस्या समाधान गर्ने प्रक्रिया छ।
अर्को कुरा यो हाम्रो कञ्चनपुरमै भनौँ यो पहिलाको पुरानो बाटो पनि नाप नक्सा भएर अहिले चाहिँ त्यो जग्गा पनि लाल पूर्जा पाउनुको लागि मतलब धाइराखेको अवस्था छ कतिपयले। त्यस्तो जग्गाको पनि लाल पूर्जा दिन सकिने अवस्था हुन्छ कि हुँदैन?
नेपाल सरकारले तोकेको नेपाल सरकारको जग्गा बाटो भयो अनि वन क्षेत्र भयो होइन, यो नेपाल सरकारकै जग्गा हो अनि नदीनालाहरूको जग्गा भए बगरको जग्गा भयो र बाटो जुन बाटो किटान गरेको जग्गालाई नेपाल सरकारले कुनै हालतमा कुनै निर्देशिकामा कुनै नियमावलीमा कुनै संविधानमा त्यो उल्लेख हुँदैन कि नेपाल सरकारको बाटो मिचेर नेपाली जनताहरूलाई मतलब कि जग्गा धनी प्रमाण पूर्जा दिने या जमिनको मालिक बनाउने नेपाल सरकारको नीति छैन। त्यो व्यवस्थित बसोबास आयोगले त्यो काम गर्दैन।
अब कार्यक्रमको अन्त्यमा यो जिल्ला बसोबास व्यवस्थापन समितिको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ?
मैले चाहिँ यसलाई अगाडि बढाउनका निमित्त सम्पूर्ण नेपाली जनता सम्पूर्ण सरोकारवाला स्थानीय तह र हाम्रो यो सम्पूर्ण कञ्चनपुरवासीहरूलाई सहयोगको लागि म अनुरोध गर्न चाहन्छु कि मैले मात्र सोचेर यस समितिले मात्र सोचेर यो समस्या समाधान हुँदैन। यसलाई यसको समस्या समाधान गर्नका निमित्त हामीहरूले यो आयोगको जिम्मेवारी या यसलाई समस्या समाधान गर्नका निमित्त हाम्रो पनि मतलब कि अहम भूमिका हुनेछ भन्ने उद्देश्यका साथ भन्ने के अरे सोच राखेर सकारात्मक सोच राखेर हाम यस व्यवस्थित बसोबास व्यवस्थापन समितिलाई सहयोग गरेको खण्डमा यस समितिले सोचेको समयमा भूमिहीनको समस्या सुकुम्बासी समस्या ऐलानी जग्गाको समस्या समाधान गर्न सक्दछ भन्ने कुरा म राख्न चाहन्छु।
हस् त सर, हाम्रो कार्यक्रममा आफ्नो अमूल्य समय दिएर पनि आफ्नो भनाइहरू राखिदिनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
यहाँलाई पनि शुक्ला फाटा एफएममा बोलाएर मलाई व्यवस्थित बसोबास आयोगको विषयमा छलफलमा ल्याइदिनु भएकोमा यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाबदेताबाट विदा माग्ने बेला भएको छ। कार्यक्रम जवाबदेता तपाईँलाई कस्तो लाग्यो? प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज पोस्ट बक्स नम्बर 28 भीमदत्त नगर पालिका 1 भाँसी
महेन्द्रनगर कञ्चनपुर। इमेल ठेगाना रहेको छ shuklaphataFM@yahoo.com। फेरि अर्को दिन यस्तै नयाँ विषयमा कार्यक्रम जवाबदेता लिएर उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट कार्यक्रम संयोजनमा साथ दिने विष्णु अवस्थी, सुरेन्द्र पालपालीसँगै म दानसिंह डङ्गौरा पनि विदा माग्छु। नमस्कार।